नमस्कार. आज हामी नेपालमा 2082 सालका लागि उपलब्ध सरकारी अनुदानमा आधारित स्टार्टअप कर्जाबारे अलि विस्तृतमा हेर्दैछौ. नेपाली बीजमा प्रकाशित एउटा लेख छ, त्यसैलाई आधार मानेर कुरा गरौं न.
नमस्ते. हो, यो निकै महत्त्वपूर्ण विषय हो अहिलेको लागि.
हो नि, सुरुमा मतलब कति कथाहरू सुनिन्छन् नि. 50,000 ऋण नपाएर भौँतारिएका इन्जिनियरले पछि 2 करोडको आइटी कम्पनी चलाएका, होइन?
बिल्कुल. अनि त्यो चितवन कि किसान कि छोरीको कुरा पनि छ. 3 वटा ब्याङ्कले फर्काएछन्, तर अहिले 40 जनालाई रोजगारी दिने कृषि प्रशोधन व्यवसाय चलाइरहेकी छिन्.
हो, यस्तै कथाहरूले त देखाउँछ नि यी सरकारी कर्जा योजनाहरूको सम्भावित शक्ति.
एकदम. यो खालि सस्तो ब्याजको कुरा मात्रै होइन है, यो त आर्थिक रूपान्तरणकै एउटा रणनीतिक औजार हो. नेपाल राष्ट्र ब्याङ्कको नीति अनुसार ब्याज अनुदानले बजारको खै 13-16% ब्याजलाई घटाएर 6-9%सम्ममा ल्याइदिन्छ.
6-9%, त्यो त धेरै नै कम भयो नि बजारको तुलनामा.
हो, झन्डै आधा जति. सरकारले बैङ्कहरूलाई त्यो ब्याजको फरक रकम फिर्ता दिन्छ, मतलब सोध भर्ना गर्छ. यसले बैङ्कलाई पनि यस्तो कर्जा दिन प्रोत्साहन मिल्छ.
अनि त्यो सरकारी ग्यारेन्टीको कुरा पनि आउँछ, होइन? जसले गर्दा धितो राख्न नसक्नेलाई सजिलो हुन्छ भनिन्छ नि.
हो, त्यो पनि एकदमै महत्त्वपूर्ण छ. सरकारी ग्यारेन्टी संयन्त्रले योग्य स्टार्टअपको कर्जा रकमको 75%सम्म कभर गर्न सक्छ.
75%?
यसले बैङ्कको जोखिम वत्तै घटाउँछ. अनि यही कारणले बैङ्कहरू कम धितोमा वा कहिलेकाहीँ त धितो बिना पनि ऋण दिन तयार हुन सक्छन्. नत्र त नयाँ उद्यमीलाई धितो नै सबैभन्दा ठूलो तगारो हो नि.
हो त नि. त्यसो भए 2082 मतलब आउने वर्ष कस्ता खालका मुख्य कार्यक्रमहरू छन् त यस्ता?
धेरै छन्, विभिन्न लक्षित समूहका लागि. जस्तै एउटा छ युवा तथा साना व्यवसायी स्वरोजगार कोष. यसले उत्पादनमूलक क्षेत्रमा 50 लाखसम्म कर्जा दिन सक्छ.
50 लाखसम्म, त्यो त राम्रै रकम भयो.
त्यस्तै विपन्न वर्ग कर्जा डिएसएल छ, प्राथमिकता प्राप्त क्षेत्र कर्जा पीएसएल छ. यिनीहरूले ग्रामीण उद्यम, महिलाले चलाएका व्यवसाय अनि प्रविधि वा कृषि जस्ता क्षेत्रलाई प्राथमिकता दिन्छन्.
महिला उद्यमीको लागि अझै विशेष केही छ कि?
छ नि. महिला उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत महिला उद्यमीलाई ब्याजमा थप 2% अनुदान छ, अनि अरू सहुलियत पनि हुन सक्छन्.
ए, त्यो त झन् राम्रो भयो. त्यो विराटनगरका प्रकाश श्रेष्ठको प्लास्टिक रिसाइक्लिङवाला उदाहरण पनि थियो नि लेखमा. यस्तै कार्यक्रमबाट सहुलियत पाएर व्यवसाय बढाउन सजिलो भयो रे.
हो, त्यो एकदम राम्रो उदाहरण हो. सहुलियतपूर्ण ब्याज र मेन्टरसिप दुवै पाएछन् उनले.
तर यी अवसर लिनलाई कस्तो योग्यता चाहिन्छ त? के धेरै पढेको हुनुपर्छ?
खै, योग्यतामा त पहिलो कुरा नेपाली नागरिक हुनु पर्यो, वा स्थायी रूपमा नेपालमै व्यवसाय गर्ने प्रतिबद्धता भएका एनआरएन पनि योग्य हुन सक्छन्. उमेर सामान्यतया 18 देखि 40 वर्षको बीचमा, तर लक्षित समूह अनुसार फरक पर्न सक्छ.
पढाइको चाहिँ
रोचक कुरा के छ भने, औपचारिक शैक्षिक योग्यता भन्दा पनि व्यावहारिक अनुभव र बजारको ज्ञानलाई बढी जोड दिएको पाइन्छ. हेर्नुहोस् न, त्यो सिन्धुपाल्चोकका किरण तामाङ एसएलसी मात्र पास गरेका, तर पुर्ख्यौली मौरी पालनको गहिरो ज्ञान थियो, त्यसैले ऋण पायो.
ए, त्यो त एकदमै राम्रो कुरा भयो. मतलब व्यवहारिक ज्ञान महत्त्वपूर्ण. अनि व्यवसाय दर्ता त चाहियो होला नि?
त्यो त अनिवार्य नै भयो. प्राइभेट लिमिटेड, साझेदारी वा एकल स्वामित्व कुनै न कुनै रूपमा दर्ता भएको हुनु पर्यो. ब्याङ्कहरूले कागजपत्र त हेर्छन् नै, तर त्योभन्दा बढी व्यवसायको सम्भाव्यता कस्तो छ, बजार छ कि छैन, अरूसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन, अनि टिमले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा हेर्छन्.
अब सबैभन्दा ठूलो प्रश्नमा आउँ, धितो. अघि सरकारी ग्यारेन्टीले धितो कम वा बिना पनि हुन सक्छ भन्नुभयो, के यो साँच्चै हो? अरू विकल्प पनि छन् कि?
हो, त्यो सरकारी ग्यारेन्टी योजनाले गर्दा धितो बिनाको स्टार्टअप कर्जा पाउन सैद्धान्तिक रूपमा सम्भव छ, तर व्यवहारमा सधैँ त्यस्तो नहुन पनि सक्छ. ब्याङ्कमा भर पर्छ. तर अरू विकल्पहरू पनि छन्, जस्तै समूह जमानत. यो विशेष गरी महिला र ग्रामीण उद्यमीहरूले प्रयोग गर्नुहुन्छ. वीरगंजकी सुनिता कार्कीले हस्तकला व्यवसायमा यही प्रयोग गरेकी थिइन् भन्ने छ.
समूह जमानत, ए, त्यो पनि राम्रो उपाय रहेछ. अरू नि?
व्यक्तिगत जमानत पनि चल्छ, अनि कहिलेकाहीँ ऋणबाटै किनेको उपकरणलाई नै धितो राख्न मिल्छ, अथवा भविष्यमा आम्दानी हुने पक्का पक्की भएको छ भने, जस्तै कुनै सम्झौता वा खरिद आदेश छ भने, त्यसलाई पनि धितोको आधार मान्न सक्छन्। महिला स्टार्टअपको हकमा त धितोमा अझै केही लचकता अपनाएको देखिन्छ।
भनेपछि धितोको मात्रै समस्याले लोकिने अवस्था चाहिँ कम हुँदै गएको देखियो। तर प्रक्रिया कत्तिको झन्झटिलो छ त? आवेदन दिन के गर्नुपर्छ?
प्रक्रिया त व्यवस्थित हुनै पर्यो नि, सरकारी पैसा लिने कुरा हो, तर असम्भव चाहिँ छैन। पहिलो काम त राम्रो गृह कार्य गर्ने, बजार कस्तो छ बुझ्ने, विस्तृत व्यापार योजना बनाउने। यसमा 3-4 महिना लाग्न सक्छ।
तयारी महत्वपूर्ण भयो
एकदम। त्यसपछि चाहिने सबै कागजातहरू जम्मा गर्ने, कम्पनी दर्ता, प्यान, वित्तीय अनुमानहरू, आफ्नो व्यक्तिगत विवरण इत्यादि, अनि आफ्नो व्यवसायलाई सुहाउने ब्याङ्क छान्ने, उनीहरूसँग कुरा गर्ने, सम्बन्ध बनाउने,
अनि बल्ल आवेदन दिने
हो। अनि औपचारिक आवेदन पेश गर्ने, त्यसपछि ब्याङ्कले मूल्याङ्कन गर्छ, उनीहरू व्यवसाय भएको ठाउँमै आएर हेर्न सक्छन्, अन्तर्वार्ता लिन सक्छन्। त्यसको लागि तयार लाउनु गर्यो, अनि सबै ठिकठाक भएर स्वीकृत भयो भने ऋण सम्झौता राम्रोसँग पढेर बुझेर मात्रै हस्ताक्षर गर्ने।
कति समय लाग्छ होला यो प्रक्रियामा?
खै, त्यो त ऋणको रकम कति हो, कुन ब्याङ्क हो, त्यसमा भर पर्छ। सामान्यतया 15 दिनदेखि 75 कार्य दिनसम्म लाग्न सक्छ। आजकल त स्टार्टअप नेपाल पोर्टल जस्ता डिजिटल प्लेटफर्म पनि छन् जसले जानकारी लिन र केही प्रक्रियालाई अलि सजिलो बनाउन मद्दत गर्छन्।
सुन्दा त तयारी राम्रो गर्ने हो भने अवसरहरू प्रशस्तै रहेछन्। खास गरी त्यो 5-9% ब्याज दर त निकै नै आकर्षक छ। तर यसको लागि रणनीतिक योजना, प्रक्रियाको राम्रो जानकारी अनि व्यावसायिक प्रस्तुति चाहिँ चाहिने नै देखियो।
एकदम सही भन्नुभयो। यो अवसरको ढोका हो, तर त्यो ढोका खोल्न सही साँचो मतलब राम्रो तयारी चाहिन्छ नै। र अन्त्यमा एउटा कुरा सोचौँ न, विशुद्ध व्यावसायिक कोष जस्तै भेन्चर क्यापिटलबाट लिएको लगानीको तुलनामा यस्तो सरकारी सहायतामा आधारित कर्जा प्रयोग गर्दा नयाँ नेपाली उद्यमहरूको दीर्घकालीन यात्रा, उनीहरूको स्थायित्व र उनीहरूले समाजमा पार्ने समग्र प्रभावमा कसरी फरक पर्छ होला? यो अलि गहिरो प्रश्न छ, विचार गर्न लायक।